أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. عزیزان من، آج جون 1982 کی 4 تاریخ ہے اور درس قرآن کریم کا آغاز سورہ الحجرات کی آیت 14 سے ہو رہا ہے. 4:9/14. آپ دیکھ رہے ہیں کہ جوں جوں ہم آگے بڑھ رہے ہیں اپنے اس قرآنی نصاب میں، اہم سے اہم تر حقائق، ہدایات، احکام، قوانین، تاکیدات سامنے آتی چلی جاتی ہیں. آج کی جس آیت سے یہ درس شروع ہو رہا ہے، بڑی بنیادی آیت ہے. کہا کہ قالت الاعراب آمنا. اعراب یہ بدوی عرب جو تھے انہیں کہا کرتے تھے. حضری یا شہری تو بہت تھوڑے سے تھے، شہری کون سے تھے وہاں، اور ان میں بہت تھوڑی آبادیاں تھیں. وہ باقی ساری آبادی جتنی بھی تھی، اور وہ بھی بڑی سکیٹرڈ آبادی ہوتی تھی، لیکن وہ بہرحال صحرا نورد، خانہ بدوش بدوی ان پہ مشتمل تھی. عام طور پہ انہیں اعراب کہا جاتا تھا. تو یہ بھی اسلام کے احاطے میں داخل ہو گئے، ابھی یوں ہی کہیں گے. کہا کہ یہ لوگ کہتے ہیں کہ ہم ایمان لے آئے ہیں. قل لم تؤمنوا، ان سے کہو کہ نہیں، تم ایمان نہیں لائے. کتنی اہم تفریق ہے، تمیز ہے جو دونوں میں کی گئی. ہمارے ہاں والی بات ہوتی تو وہ تو یہ ہے کہ کوئی بھی غیر مسلم آتا ہے، مسجد میں بیٹھتا ہے، مولوی صاحب اس کو کلمہ پڑھا دیتے ہیں، 6 کلمے پڑھا دیں، ایمان کی صفت پڑھا دیں، یا ایک آدھ کلمہ ہی صحیح، تو اس کے بعد اس کا نام بدل دیتے ہیں تو وہ مسلمان ہو جاتا ہے، ایمان لے آتا ہے. یہاں وہ کہتے ہیں کہ ہم تو ایمان لے آئے، اور ظاہر ہے کہ اس قسم کی کوئی چیز اگر ہوگی تو ہوتی ہوگی، لیکن وہ تو ایمان ہی کچھ اور ہوتا تھا. وہاں تو جان اور مال بیچنے کے لیے بیعت کی جاتی تھی، اس کا نام ایمان ہوتا تھا. لیکن جو کچھ بھی تھا، کہا کہ یہ کہتے ہیں ہم ایمان لائے، ان سے کہو کہ نہیں، تم ایمان نہیں لائے. ولیکن قولوا اسلمنا. تمہیں یہ نہیں کہنا چاہیے کہ ہم ایمان لے آئے ہیں، تمہیں کہنا یہ چاہیے کہ ہم نے اس مملکت کے سامنے سر تسلیم خم کر دیا ہے، سرنڈر کر گئے ہیں، ہم اس کے سامنے جھک گئے ہیں، اس کی اطاعت اختیار کر لی ہے. اسلمنا. اب اگر اس اسلمنا سے ہی ہم مسلمان کا لفظ لے لیں تو یوں کہا جائے گا کہ یہ نہ کہو کہ ہم مومن ہو گئے ہیں، یہ کہو کہ ہم مسلمان ہو گئے ہیں. کیوں نہیں یہ ایمان، کیوں نہیں تم لائے، کیوں نہیں تسلیم کیا جا رہا تمہارا ایمان جو ہے، کیوں کہا جا رہا ہے کہ ایسا مت کہو، تم ایمان نہیں لائے. وہ جی ان لوگوں سے دیکھی آواز شاید نہیں وہاں جا رہی، تو ایسا پیچھے تکیے کہہ رہے ہیں. کیوں کہا جا رہا ہے کہ تم ایمان نہیں لائے؟ اب بھی نہیں ہے وہاں آواز جا رہی. اس لیے کہ وہ لما یدخل الایمان فی قلوبکم، ایمان تمہارے دل کی گہرائیوں میں نہیں اترا. اب یہ فرق سامنے آ گیا. ایک ایمان ہے کہ جو زبان سے اقرار کر لیا جاتا ہے. میں ذرا آگے چل کے بتاؤں گا، یوں ہی لفظوں کو دہرانا ہی نہیں، بلکہ اگر سمجھ سوچ کے بھی یہ لفظ دہرا دیے جائیں تو اگلی شرط اگر پوری نہیں ہوتی، ایمان کا دل کی گہرائیوں میں اترنا، اسے قرآن ایمان تسلیم نہیں کرتا. اب دیکھنا یہ ہے کہ یہ ایمان کا دل میں اترنا یہ کیا معنی رکھتا ہے, یہ کیسے اترتا ہے, کیسے معلوم ہو کہ یہ دل میں اترا ہے یا نہیں, دوسروں کو کیسے معلوم ہو, خود اس مدعی کو کیسے علم ہو اس کا کہ اس کا ایمان اس کے دل میں اترا ہے یا نہیں. اگلے ہی دو لفظوں میں بات واضح کی, قرآن تو اپنے ہر دعوے کو خود ایکسپلین کر دیتا ہے, اس کی وضاحت کر دیتا ہے, اور وہ اس طرح سے کہ وَإِن تُطِعُوا اللَّهَ وَرَسُولَهُ لَا يَلِتْكُم مِّنْ أَعْمَالِكُمْ شَيْئًا إِنَّ اللَّهَ غَفُورٌ رَّحِيمٌ. اب یہ اگر اس کے بعد اطاعت کریں گے احکام خداوندی کی تو ان کے اعمال میں کوئی کمی نہیں کی جائے گی. تو یہ ہوگا ثبوت اس چیز کا کہ ایمان دل میں اتر چکا ہے, جب وہ ایمان جس کا اقرار کیا ہے ان کے اعمال سے ظاہر ہو, ان کے اعمال ثبوت دیں اس بات کا کہ انہوں نے اس بات کو تسلیم کیا ہے, پھر وہ دل کی گہرائیوں میں اترا ہوا ہے. اور اگر ایسی بات نہیں ہے تو پھر وہ دل میں نہیں اترا اور اسے ایمان کہا ہی نہیں جا سکتا. تو اب بات یوں ہو گئی کہ ایمان کسی بات کے اس اقرار کا نام ہے جس کا ثبوت اس انسان کے اعمال اور کردار اور سیرت دے. اگر اس کی تصدیق اس کے اعمال سے نہیں ہوتی تو اسلمنا والی بات تک تو وہ ٹھیک ہوگا, مسلمان قوم کا ایک فرد بن جائے گا, وہ مومن نہیں ہوگا, اسے صاحب ایمان تسلیم نہیں کیا جا سکے گا. یہاں بڑی اہم بات ہمارے سامنے آتی ہے, بلکہ اگلی آیت بھی آ جائے تو اور وضاحت ہو جائے گی. انما المؤمنون الذین, حقیقت یہ ہے جو بات سمجھنا چاہو کہ فی الحقیقت مومن کسے کہتے ہیں, تو مومن وہ ہیں, آمنوا باللہ ورسولہ ہی, یہ بات تو ہے کہ انہوں نے تصدیق کر دی, یہ اللہ اور اس کے رسول کی تصدیق کر دی, تسلیم کر لیا اسے, حقیقت جان لیا اس کو, اس کی صداقت کو تسلیم کر لیا. ثم لم یرتابوا, اور ایسے تسلیم کیا کہ ان کے دل میں کسی قسم کا شک اور شبہ باقی نہ رہا. یہ اقرار دل کے یقین کی حد تک پہنچ گیا, کسی قسم کا شک و شبہ نہ رہا. اور اتنی ہی بات نہیں ہے ابھی ایمان کی, بات آگے آتی ہے, وہ جاہدو بے اموالہم و انفسہم فی سبیل اللہ, اور پھر وہ مسلسل جد و جہد کرتے رہے بغیر کسی قسم کے اپنے ذاتی مفاد یا اغراض کو سامنے رکھ کر, صرف اس مقصد کے لیے جو خدا نے متعین کیا ہے اس کے لیے وہ مسلسل جد و جہد کرتے رہے, یہی ہیں جن کو ہم اعمال کہتے ہیں, وہ یہ کرتے رہے. کہا اولئک ہم الصادقون, یہ ہیں جو اپنے دعوی ایمان میں سچے ہیں. بڑی اہم بات یہاں سامنے آئی, آبادی کے لحاظ سے آج ساری دنیا میں شاید ایک ارب کے قریب مسلمان نام رکھانے والی قوم ہے. ذرا سوچئے تو صحیح کہ ان میں کتنے ہیں جو قرآن کے اس معیار کے مطابق ایمان والے کہلا سکتے ہیں. اسلمنا والی بات تو اور ہو گئی, یہاں تو اسلمنا والی بات بھی نہیں ہے. ہم نے بھی کسی اسلامی مملکت کے سامنے اپنے آپ کو جھکایا نہیں ہے, سرنڈر نہیں کیا, اس کی سوورینٹی, اس کی حاکمیت اعلیٰ تسلیم نہیں کی. ہے ہی نہیں کوئی اسلامی مملکت تو تسلیم ہم کیا کریں گے, تو ہم کیسے یہ بن گئے جو کچھ بھی ہے. مسلمان قوم تھی, مسلمانوں کے گھر میں پیدا ہوئے, ہم مسلمانوں کے, یعنی ہم نے اتنا بھی نہیں کیا جتنا کہ ان عرب نے کیا تھا جن کا ذکر یہاں آ رہا ہے, کہ وہ تو پھر بھی بہرحال ایک اسلامی نظام یا مملکت کے سامنے جھک گئے تھے, سر تسلیم خم کر لیا تھا, तो हमने तो वो भी नहीं किया। ये जो गैर मुस्लिम इस्लाम लाने वाला होता है, जो कुछ वो करता है, यानी कुछ कलम ही सही उनको दोहराता तो है, समझदार है, उसको समझाया जाता है तो बहरहाल उसको तस्लीम करता है। हम में से कितने हैं पैदाइशी मुसलमान जो जिंदगी के किसी शोबे में हमने इतना भी किया हो, जो एक ईसाई जाके मस्जिद में करता है, जो गैर मुस्लिम ईमान लाने वाला जितना कुछ करता है, क्या हमने उतना भी किया है कुछ? हमने तो उतना भी नहीं किया, ना तो अरब की तरह हमने वो सर झुकाया किसी इस्लामी मुमलकत के साथ, ना ही हम ये गैर मुस्लिमों की तरह जैसे रस्मी इस्लाम से ही लाना, हम तो रस्मी ईमान भी नहीं लाए हुए। तो हम क्या दावा करते हैं, किस तरह दावा करते हैं? कोई इंसानी बच्चा पैदाइश में ना वो मोमिन पैदा होता है ना काफर पैदा होता है, उसे मोमिन भी बनना पड़ता है, उसे काफर भी बनना पड़ता है। इसीलिए ये वर्ब के सीगे, फेल के सीगे कुरान के अंदर आए हुए, इन्नल्लज़ीना आमनू इन्नल्लज़ीना कफरू, जो ईमान अख्तियार करते हैं, जो कुफर अख्तियार करते हैं, ये तो अख्तियार करने की चीज है, आज खुद ही नहीं होता। अब यहीं से बात हमारे सामने आ गई कि कुरान करीम मुसलमानों को भी कहता है कि ईमान लाओ, कुछ नई नई सी बातें नजर आएंगी गालिबन आपको। लेकिन जिस किस्म के इस्लाम और माहौल और माशरे में हम रहते हैं और सदियों से रहते चले आ रहे हैं, उसमें कुरान की बातें तो नई नई नजर ही आएंगी। 4:136 नुस्खे हैं कुरान के तो सामने निकाल लीजिए, वरना गौर से सुनिए, अल्फाज ही से तो बात चलेगी। या अय्युहल्लज़ीन आमनू आमनू बिल्लाहि व रसूलिही वल किताबिल्लज़ी नज़ल अला रसूलिही, या अय्युहल्लज़ीन आमनू मुखातब की तखातुब है, खिताब किया है ये कहते हुए या अय्युहल्लज़ीन आमनू, तो गोया ये किसी हिंदू को सिख को ईसाई को मुखातब नहीं किया गया, मुखातब किया गया है उन्हें जिन पर दावा यह है, यूं कह लीजिए हम मुसलमानों को मुखातब किया गया है, यूं बात समझ में आ जाएगी। मुखातब करके कहा क्या गया है, आमिनु बिल्लाहि व रसूल वल किताब अल्लज़ी नज़ल अला रसूल, ऐ ईमान वालो यूं कहो, ऐ मुसलमानों यूं कहो, ईमान लाओ तुम अल्लाह पर, उसके रसूल पर और उस किताब पर जो उसने नाज़िल की। हमसे कहा जा रहा है ये, कुछ पढ़ने के बाद भी कभी हम खड़े होके हमने सोचा कि यार हमें कुछ कह रहा है ये कि ऐसा करो, तो कुछ किया उसके बाद हमने, इसकी भी तलावत कर ली हमने। अजीजा ने मानू तो कांप उठने वाली बात है, या अय्युहल्लज़ीना आमनू क्या के कहता है, आमनू बिल्लाह है। 4:136 एक और हवाला, क्योंकि बड़ी अहम बड़े अहम मकामात हैं, जितनी ज्यादा कुरान की सनद और ताईद मिलती चली जाए लेती चले जाना चाहिए। 57:58 नहीं ये 58 नहीं है आयत, मैं आपको दस बताता हूँ कौन सी है।57:28 या अय्युहल्लज़ीना आमनू इत्तक़ुल्लाह, फिर आया या अय्युहल्लज़ीना आमनू, फिर है वो, हाँ तो फिर हम लोग ही हैं, या वही जिनको कहा है उसने या ایو الذین آمنو. بہرحال ہم جب کہا جائے گا تو ہم مسلمان تو اپنے آپ کو کہیں گے نا. کیا کہا؟ آمنو اتقوا اللہ, اب ان قوانین خداوندی کی نگاہ کرو, وہ آمنو بے رسول, ایمان لاؤ اس کے رسول کی. پھر ہمیں یہ کہا گیا ایمان لاؤ. ہمیں الگ ہی نہیں کہا گیا, دوسروں کے ساتھ غیر مسلموں کے ساتھ ملا کے کہا گیا. یعنی اگر یہ بات یوں کہی جائے, اے عیسائیوں, اے یہودیوں, اے مسلمانوں, ایمان لاؤ, تو پھر تو ذہن میں بات بیٹھے گی نا کہ ہمیں کس کیٹیگری کے انڈر بریکٹ کیا گیا ہے, کن کے زمرے میں شمار کیا جا رہا ہے, اور یہ دعوت دی جا رہی ہے جیسا انہیں دعوت دی جا رہی ہے ویسی ہمیں دعوت دی جا رہی ہے. کم از کم ایک ریفرنس لے لیجیے, دو بٹا بات ہے غالب. جی ہاں, یہ دو تین مقام پہ آیا ہوا ہے. ان الذین آمنوا والذین ہادوا والنصارى والصابئین. ان الذین آمنوا تو پہلے وہی آیا, سمجھ میں نہیں آتی کہ ان کا ترجمہ کر کے کیا بتائیں وہ لوگ جو ایمان لائے. یعنی ہمیں کہا جا رہا ہے کہ مسلمان, یہودی, نصرانی, ستارہ پرست, صابئین, من آمن باللہ والیوم الآخر وعمل صالحا فلہم اجرہم عند ربہم لا خوف علیہم ولا هم یحزنون. جو بھی ایمان لائے گا ان میں سے اور عمل صالح کرے گا تو اس کا نتیجہ یہ ہوگا. ان الذین آمنوا کہا ہے, والذین ہادوا کہا, والنصارى کہا, والصابئین کہا. یہی تین ہی گروہ تھے اس زمانے میں عرب کے ارد گرد, یہودی, نصرانی اور یہ صابئین جو ستارہ پرست جن کو کہتے تھے, یہی غیر مسلم تھے. قریش کو تو مشرکین میں شامل کیا قرآن نے, وہ تو الگ ایک گروہ تھا. یہی تھے اہل کتاب جو مدعی تھے اس بات کے کہ ہم خدا کی کتاب پہ ایمان لائے ہوئے ہیں. انہیں مخاطب کیا اور ساتھ جائی ان الذین آمنوا بھی کہا, اور کہا کہ مان آمنا, جو بھی ان میں سے ایمان لائے گا اس کی کیفیت یہ ہوگی. عزیزہ نے من, ہمارے ایمان کو تو وہ ایمان تسلیم نہیں کرتا. ٹھیک ہے, مسلمان قوم ہے ایک, ایمان کس وقت تسلیم کرتا ہے؟ ابھی جو میں نے عرض کیا, جو اس نے کہا ہے کہ اگر یہ اطاعت کریں گے ان قوانین کی تو پھر بات سمجھی جائے گی کہ ان کی دل کی گہرائیوں میں اترا ہے. ابھی کچھ میں نے اور فرق بھی کرنا ہے. یعنی یہ زبانی اقرار جسے ہم کہتے ہیں, میں نے کہا کہ قرآن تو اس کو ایمان تسلیم ہی نہیں کرتا. وہ تو جس اقرار کا مظاہرہ, ثبوت, صداقت, اس اقرار کے مطابق عمل کرنا نہ ہو, وہ اسے ایمان نہیں تسلیم کرتا. چھ بٹا 159, 6/159 کہتا ہے کہ جب موت آ جائے گی تو اس وقت کسی شخص کا ایمان کام نہیں دے گا جو اس سے پہلے ایمان نہ لایا ہو. موت کو دیکھ کے جب ایمان لائے, کیونکہ موت آنے کے بعد تو عمل کرنے کے لیے پھر وقت نہیں رہتا نا. تو اصل چیز تو وہ تھی ایمان کی کہ جس کے مظاہرے کے لیے اس نے عمل کر کے ثبوت دینا تھا. تو جب عمل کے لیے موقع ہی نہیں رہے گا تو وہ جو اس نے ایمان زبان سے دہرا بھی دیے چند الفاظ, تو وہ کہتا ہے یہ ایمان اس کو نفع کچھ نہیں دے گا. لا ينفع نفسا ایمانها لم تكن آمنت من قبل, اگلے الفاظ ہیں. او کسبت فی ایمانہا خیرن، اور جس نے اپنے ایمان کے ساتھ اعمال صالحہ نہیں کیے ہوں گے اس کا ایمان اسے کچھ نفع نہیں دے گا. غور فرمایا آپ نے، ایمان کا دل کے اندر اترنا جو ہے، یہ کیوں کہا گیا؟ دل کے اندر اترنا کیوں کہا گیا؟ میں نے کہا تھا نا کہ ایک تو بات یہ ہے ایمان لانا، ان صداقتوں کی تصدیق کرنا، انہیں تسلیم کرنا، یہ کہنا کہ یہ حق ہیں، برحق ہیں، میں اسے تسلیم کرتا ہوں، ایک تو یہ بات ہے. اگلی چیز جو ہے اس کی کہ وہ اس کے اعمال و کردار سے ان کا ثبوت ملے جو جن چیزوں کا اس نے اقرار کیا ہے. میں نے کہا تھا نا کہ یہاں اور مجھے فرق کرنا ہے، اور فرق یہ کرنا ہے کہ ایک تو یہ ہے کہ آپ نے سنکھیے کے متعلق پوری تحقیق کی، تجزیہ کیا، کیمسٹری پڑھی، حکیموں سے پوچھا، ڈاکٹروں سے پوچھا کہ یہ مولک ہوتا ہے. آپ کو علم ہو گیا اس بات کا کہ سنکھیا مولک ہے، علم ہو گیا، اور اس کے بعد آپ نے سنکھیا پھانک لیا. یہ علم ہونا آپ کا جو ہے سنکھیے کے مولک ہونے کے متعلق، اس خالی علم ہونے میں نے تو کوئی کام نہ دیا آپ، وہ تو اس کے مطابق کام کریں گے آپ تو پھر وہ فائدہ دے گا نا. علم ہونا ضروری ہے. اگر آپ کو معلوم ہی نہ ہو کہ یہ جو پسی ہوئی چیز سفید سفید کی رکھی ہے شیشی میں وہ ہے کیا، اس کی خصوصیات کیا ہیں، وہ مہلک ہے یا مؤید حیات ہے، اگر آپ کو علم ہی نہ ہو تو آپ لا علمی میں سنکھیا پھانک جائیں گے، وہ اور بات ہوگی علم نہ ہو. اور اگر آپ کو علم ہو اور اس علم کے باوجود آپ سنکھیا پھانک لیں تو یہ علم ہونا، اس کا اقرار کرنا کہ سنکھیا مہلک ہے، ثابت کرنا تقریریں کر کر کے اور لکھ لکھ کے اور دلائل دے کے اور مناظرے کر کے کہ سنکھیا مولک ہے، اور اس کے بعد سنکھیا بھاگنے لگا، یہ اقرار، یہ تسلیم، یہ آپ کو کچھ فائدہ دے گا اگر آپ نے سنکھیا بھاگ لی؟ یہ ہے وہ چیز دل کے اندر اترنے کی چیز جسے کہا. وہ نظر آیا کہ خالی دماغ سے یہ چیزیں جو ہیں ان کی تصدیق کر دینا، دلائل سے ان کے متعلق قائل ہو جانا، یہ چیز ضروری ہے لیکن یہ کافی نہیں ہے. اگلی بات ہے کہ اس کے مطابق عمل بھی کیا جا رہا ہے. شاید آپ کے دل میں یہ خیال گزرے کہ یہ کیسے ہو سکتا ہے کہ انسان ایک چیز کو بدلائل و براہین جانتا بوجھتا دیکھتا بھالتا کہ وہ مہلک ہے، نقصان رساں ہے، اور پھر اس کے وہ اس کو پھانک لے اور اس کو کھا لے، اس کے مطابق کام کر لے، نقصان رساں کیسے کرے گا؟ عام طور پہ تو یہی کہا جاتا ہے کہ کوئی پاگل ہی ہوگا، کیونکہ پاگل کے متعلق کہتے ہیں نا کہ پاگل اپنا نفع نقصان بھی نہیں جانتا. لیکن یہ سارے ہی پاگل نہیں بس رہے ہیں آپ کے یہاں، یہ سب پگلا پن نہیں ہو رہا ہے. کون نہیں جانتا کہ ناجائز کمائی جو ہے وہ نقصان دہ اور ہلاکت انگیز، بتائیے کون نہیں جانتا؟ یہ جاننا اسے کچھ فائدہ دے رہا نہیں؟ بات نہیں سمجھ میں آئے، بات محسوسات سے سمجھ میں آتی ہے، ہمارے یہاں جائز اور ناجائز کی تو بات ہی اب سمجھ میں نہیں آتی. ٹی وی پہ اشتہار آتا ہے سگریٹ نوشی کے متعلق، سرطان ہو جاتا ہے اس سے، تپدق ہو جاتی ہے اس سے، کتنے ہی اور امراض مہلک اس سے لاحق ہوتے ہیں. تصویر بنائی ہوئی ہوتی ہے، دکھایا ہوا ہوتا ہے اس کو، روز وہ سامنے آتا ہے، بڑی مہلک چیز ہے. دھڑا دھڑ پیے چلے جا رہے ہیں لوگ، وہ ٹی وی بھی دیکھتے چلے جا رہے ہیں، اس کے ساتھ سامنے بیٹھے ہوئے کش پہ کش بھی لگاتے چلے جا رہے ہیں. पूछता है अबू जान क्या लिखा है, कहा लिखा यह है कि सिगरेट जो है तपदिक उससे पैदा होती है, सरसान भी पैदा होती है, ये क्या हो रहा है। जरा सी बात आगे चल के कहूंगा, नहीं वो पहले ही कह देनी चाहिए। ये तो ये साहेब है ना कि जो ये पढ़ भी रहे हैं जान भी रहे हैं, शायद इसके बाद जरूरत पड़े तो साबित भी कर दें कि इसके अंदर ये जहर होता है ये जहर होता है, बड़ा लंबा चौड़ा लेक्चर भी दे दे और खच पे खच भी लग रहा हो, क्या हो रहा है ये क्या हो रहा है। जान रहा है, इकरार कर रहा है, जान रहा है। अगली बात यह है ना कि दिल की गहराइयों में नहीं उतरा, क्या बात है कि क्या नहीं उतरा। वही जो मैं कहा करता हूँ गालिब बड़ा बेबाक, जानता हूँ सवाब तात दो जानता हूँ, पर तबीयत इधर नहीं आती, जानना ही काफी ना हो गया। आपने देखा कि दिमाग में उतरना और दिल में उतरना इसमें कितना फर्क है। दिल में उतरा हुआ होता है फितरत की तरफ से हैवानात में, कोई गाय फिर रही हो कितनी भूखी हो किसी ऐसे पौधे के पास जाए जो उसके लिए मुजिर है, कह दूं कि हराम है, वो उसको सूंघ के पीछे चली आए, नहीं मुंह मार, भूखी है भूख बर्दाश्त कर लेगी लेकिन उसे नहीं निकले। अगर कोई ऐसा पानी है कि जो उसके लिए मुजिर है, प्यास लग रही है जा रही है दौड़ती हुई पानी की तरफ, पानी के किनारे आपने शायद देखा हो, हम तो गांव वाले लोग हमें तो पता है, जौहर के किनारे खड़े होकर पानी के करीब जाके सूंघ के पीछे हट जाती है। हजरत इंसान भी साथ आपने देखा, उसने जान लिया ना कि वो मुजिर है मोहलक है, और जानने के बाद पीछे हट गई वो गाय या बैल, उसके दिल में उतरा हुआ है ना ये। इसके मुतल्लिक कुरान ने कहा था उलाइका कल अनआम, पहले तो ये कहा कि ये तो बिल्कुल हैवानात की तरह, बल हूं अदल उससे भी गए गुजरा, देख रहा है कि सिगरेट जो है ये मोहलक सरतान पैदा होता है और सरतान का इलाज ही कोई नहीं है, कश पे कश लगाए चला जा रहा है, इतना ही नहीं किया। अब देखिए वो तदबीरें करने वाले, कौम को इस हिलाकत से बचाने की तदबीरें जो की जाती हैं, तो पहले तो यही तदबीर होती है कि वो एक या आध मिनट का होता है वो एडवर्टीजमेंट जिसमें वो सरतान और तपदिक होती है, और उसके फौरी बाद अलग तवातर दो दो तीन तीन चार चार पांच पांच मिनट के रिल्स के और नंबर सिक्स के और मुझे तो याद नहीं सिगरेट नहीं के किस किस के, इतने आला पैमाने के वो एडवर्टीजमेंट होते हैं, इतने जाजिब होते हैं वो सारे के सारे, वो इतने वक्त के दिखाए जाते हैं और सरतान और टीबी जरा सा दिखाया जाता है, यानी एक फरीजा होता है मजहबी जो अदा किया जाता है। कहा कि नहीं साहब इतनी बात काफी नहीं है, हमारा फरीजा है, महकमा है सेहत का, मिनिस्ट्री है हेल्थ की, और वो तो एक यूएनओ में भी एक हेल्थ की है, ऑर्गेनाइजेशन इंटरनेशनल हेल्थ हेल्थ की, लेकिन उसे छोड़ लीजिए अपने मुल्क को ले लीजिए ना कि यहाँ की वो हेल्थ की मिनिस्ट्री भी सब कुछ, उन्होंने कहा कि इतने से काम नहीं चलता, क्या कैसे काम चलेगा, सिगरेट की डिबिया के ऊपर लिख देना चाहिए पॉइजन, क्या बात, यकीनी नहीं कहता बस शायद मेरा ख्याल है हर सिगरेट के ऊपर भी शायद लिखा होता, लेकिन वो बहरहाल डिबिया के ऊपर कानूनन ये जरूरी करार था। कानूनन ये जरूरी करार पा गया कि सिगरेट की डिबिया के ऊपर ये लिखा जाए, कानून की शर्त पूरी हो। हर पढ़ने वाले ने पढ़ लिया कि पॉइजन है, और पॉइजन के बाद डिबिया खोली कश लगाने शुरू कर दिए। लीबिया में पॉइजन भी देखा जा रहा है और धड़ाधड़ कारखाने खुल रहे हैं सिगरेट बनाने के। हेल्थ के महकमे वालों का फरीजा इतना ही है कि वो लीबिया के ऊपर लिख दें या इतना सा एडवर्टीजमेंट कर दें कि ये नुकसान रसान है। उन्होंने अपना फरीजा अदा कर दिया, ड्यूटी बाउंड वो हो गया। वो शायद साल के बाद रिपोर्ट भी देते होंगे कि इतनी डिब्बियों के ऊपर लिखा गया, तो वो तो बड़ी खुश आइंद रिपोर्ट होगी ना कि साहब इतना बड़ा काम किया, हर सिगरेट वाई पीने वाले ने डिबिया को देख लिया, उस पर पॉइजन लिखा भी हुआ है और सिगरेट बनाने वाले कारखाने चले जा रहे हैं, मशीनें चल रही हैं, धड़ाधड़ बन रहे हैं, बस इतना ही हुआ उसके ऊपर इतना सा लिखा। तो आप फरमाइए, अगर आज की इस्तलाह में कहूं कि वो जरा इस्लामाइजेशन हो गई ना ये उसकी, वो जो डिबिया के ऊपर इतना लिख दिया, तो फरीजा पूरा हो गया ना। सेहत की तरफ से जो फरीजा आयद होता था इस कौम की सेहत की तरफ से, वो पूरा हो गया कि इतना लिख दिया गया उसके ऊपर। आप बात समझ में आई कि वो हमसे क्यों कह रहा है कि ईमान लाओ, और ईमान के मुतालिक कहा है कि ईमान वो है जो दिल की गहराइयों में उतर जाए, और उसका सबूत ये है कि जिस चीज से रोका गया है उससे रुक जाओ, जो करने को कहा गया है उसे करो। डिबिया पे लिखना नहीं फरीजा, लजीना इमकन्नाहुम फिल अर्द, तो जिनको सही इस्लामी ममलिकत वो कहते अता होती है, वो फिर यामरूना बिल माफ यनहौना अनिल मुनकर, हुक्मन रोकते हैं हर मुनकर, हुक्मन तामील कराते हैं हर आरूफ। फरीजा ये होता है। अजीजा ने मन मजहब और दीन में फर्क ये है, मजहब में ये हदायत जो है वाज की हैसियत अख्तियार कर लेती है, डिब्बियों पे लिखा जाता है, पढ़ दिया जाता है। दीन में इन्हें अमलन रोका जाता है। ये जो रोकने वाली एक कुव्वत है, अथॉरिटी है, वो मौजूद हो तो दीन मौजूद है, इस्लाम मौजूद है। अगर ये नहीं है तो मजहब है, और उसके बाद जो कहा जाएगा वो वाज है। तमक्कुन फिल अर्द का नतीजा नहीं है। शायद याद दहानी करा दूं तो बात वाजह हो जाए कि किस चीज के गुम हो जाने से दीन या इस्लाम न रहा, और वो आज भी नहीं है। इसलिए आज भी आपके यहाँ 90 करोड़ या 1 अरब की आबादी में कहीं भी इस्लामी ना निजाम है ना ममलकत है। क्या कहा था कुरान ने, जरा 4 आयतें पीछे चले जाइए, आयत 9 इसी सूरत में, वाइन ताइफतान मिनल मोमिनीन इक्ततलू, याद होगा पिछले ही दर्श में तो गालिबन ही आया, अगर मुसलमानों के कोई 2 ग्रोह आपस में उलझ पड़े, जंग पे भी उतर आए, यानी एक तो उसने कहा है कि किसी एक मोमिन का कत्ल भी आमद आवंदन जो है जहन्नम में ले जाता है इंसान को, वो तो बताया कुरान ने उसको रोकने के लिए, लेकिन अगर इसके बावजूद कोई 2 ग्रोह जो है वो अगर उलझ पड़े आपस में, जंग पे आमादा हो जाए, तो फिर फअस्लिहु बैनहुमा। अब ये देखो, ये हुक्म दिया है कुरान ने, तो तुम फिर सुलह कराओ इनके दरमियान। और आगे ये है कि इसके बाद अगर इनमें से कोई जमात जो इनमें से फिर सरकशी पे उतर आए, जिन टर्म्स के ऊपर तुमने सुलह कराई है उसकी खिलाफ वर्जी करे, उसके खिलाफ जंग करो तुम, ताकि वो खुदा के हुक्म के ऊपर झुक ना जाए। ये कौन है जिनसे कहा गया है फअस्लिहु बैनहुमा? अजीजा ने मन, ये मुकाम है गौर तलब, کس سے کہا گیا ہے یہ؟ وہ دو جماعتیں تو ہو گئی نا، طائفتان من المؤمنین اقتتلوا، مومنوں کی مسلمانوں کی دو جماعتیں آپس میں الجھ پڑی، لڑ پڑی. یہ جو فاصلے ہوئے یہاں دیکھیے، متعین طور پہ کسی کو نہیں کہا گیا، وہ اس لیے نہیں کہا گیا کہ یہ تو ساری امت کا یہ فریضہ تھا. امت کو اس پوزیشن میں ہونا چاہیے تھا کہ اتھارٹیٹیولی مرکز ان کا، مملکت ان کی، حکومت ان کی، وہ اس پوزیشن میں ہونی چاہیے کہ اگر کہیں ایسی بات ہو گئی ہے فوراً ان کو وہ روک دے، ان میں صلح کرائے. اور پھر اتنی اتھارٹی اور اتنی قوت ہونی چاہیے کہ اگر کوئی اس کے بعد اس سے زیادہ کوئی کسی قسم کی سرتابی کرتا ہے ان میں سے، تو اس کے پاس یہ قوت ہونی چاہیے کہ اس کی گردن مروڑ کے رکھ دے. یہ کیا چیز تھی جس کو یہ حکم دیا گیا ہے؟ میں نے عرض کیا تھا نا کہ قرآن کے زمانے میں اصطلاحات یہ جو تھی نا کہ مملکت اور حکومت اور فوج، یہ اصطلاحات قرآن نے استعمال نہیں کی. اور یہ نہیں کہ تھی نہیں، میں یہ کہوں گا کہ اگر وہ چاہتا تو اپنی اصطلاحات اور وضع بھی کرتا. ضرورت اس لیے نہیں تھی کہ اس نے مملکت یا سلطنت پوری امت کی قرار دی ہے، اس لیے جب اس نے فاصلہ کہا ہے تو پوری امت سے یہ کہا ہے. یہ استثنائی بات ہے جو دو گروہ لڑ پڑے ہیں آپس میں. پوری امت کا ایک نظام جسے آپ اسلامی مملکت کہیں گے، ایک مرکز اس کا جو یہ فیصلہ کرے گا کہ یہ لڑ پڑے ہیں اور ان کے اندر جا کے صلح کراؤ، ان ٹرمز کے اوپر صلح کراؤ، اور پھر وہ دیکھے گا کہ اس کی پابندی یہ کرتے ہیں یا نہیں. اور جو پابندی نہیں کرے گا اس کے پاس اتنی قوت ہوگی کہ اس کی گردن مروڑ دے. جب تک یہ اتھارٹی رہی آپ کے اندر، دین رہا، اسلام رہا، اور جب یہ اتھارٹی ختم ہو گئی، نہ دین رہا نہ اسلام رہا. دو سال سے میں نے پچھلی دفعہ بھی کہا تھا کہ اس سے بھی زیادہ عرصہ ہو گیا نا، دو گروہوں میں لڑائی نہیں ہو رہی، دو مملکتوں میں لڑائی ہو رہی ہے مسلمانوں کی. کمیٹیاں بن رہی ہیں، وفد بن رہے ہیں، کمیشن بن رہے ہیں، بار بار جا رہے ہیں، سمجھا رہے ہیں، کیا کر رہے ہیں، واز کہہ رہے ہیں ان سے. فَأَصْلِحُ، فریضہ تھا یہ باقی امت کا، فریضہ تھا یہ اس مرکز کا، اس مملکت کا، کہ وہ یہ کرائیں. اور فَإِنْ بَغَتْ اِحْدَاهُمَا عَلَى الْأُخْرَى فَقَاتِلُوا الَّتِي تَبْغِي، یہ فریضہ تھا کہ پھر اگر ان میں سے کوئی سرتابی کرتا ہے، کنانے جنگ کرو اس کے خلاف، جو کہو حتی تفیع الی امر اللہ. یہاں ایک اور بڑا گہرا پوائنٹ آ گیا نا، کیا عرض کروں. فیصلہ ہے یہ امت کا، اس اسلامی مملکت کا، اس اسلامی نظام کا، اس کا فیصلہ ہے. اس فیصلے کی خلاف ورزی جو کرنے والے ہیں، اس کے خلاف کہا کہ جنگ کرو تا آ کے وہ امر اللہ کے اوپر نہ آ جائے. یعنی اس کا جو فیصلہ اسلامی مملکت کا، اسے امر اللہ کہا ہے خدا نے، اس لیے کہ وہ اس خدا کے ہی قوانین کو نافذ کرنے کا تو ذریعہ تھا. وہ جو صلح کرائے گی تو وہ خدا کی کتاب کے مطابق کرائے گی، اس لیے اس کی صلح کرانے کو امر اللہ کہا، خدا کا امر کہا گیا. میں نے کہا تھا درمیان میں، قرآن تو ایک درمیان میں وہ نکات بیان کرتا چلا جاتا ہے، یہاں سے پتہ چل گیا کہ اسلامی مملکت کیا ہوتی ہے اور کیوں اس کے احکام کی عطایت اس طرح سے کرنی پڑتی ہے. کیونکہ وہ جو حکم دیتا ہے خدا کی کتاب کے مطابق دیتا ہے، وہ امر اللہ ہو جاتا ہے. یہ اتھارٹی جب تک آپ کے اندر موجود تھی، اس وقت تک نقشہ آپ کے ہاں صحیح اسلامی نظام کا، اسلامی مملکت کا، امت مسلمہ، امت وسطی، شہداء علی الناس کا یہ تھا. جس دن یہ اتھارٹی نہیں رہی، مذہب انفرادی ہو گیا. انفرادی یہی نہیں ہے کہ ایک انڈیویجول کا الگ الگ، وہ بھی ہو گیا. مختلف ملکوں میں بسنے والے مسلمان مختلف قوم بن گئے، ان کی الگ الگ سلطنتیں ہو گئیں، الگ الگ مملکتیں ہو گئیں، تو یہ بھی تو انفرادیت ہو گئی. اسلام تو ایک مرکز کا نام تھا، ساری دنیا کے مسلمان امت واحدہ، ان کا ایک مرکز، مرکز کا ایک سربراہ، ایک نظام، ایک قانون. اور یہ وہ تھا مرکز جس کا فریضہ تھا کہ اگر کہیں مسلمانوں کے دو گروہ الجھ پڑے تو یہ فریضہ ادا کرے. وہ فریضہ ادا آپ کیسے ہو، وہ ہے ہی موجود. دہن کا ذکر کیا یا سر ہی غائب ہے گریباں سے، وہ تو ہے نہیں موجود، اور احیاء اسلام کی کوششیں ہو رہی ہیں ساری دنیا کے مسلمانوں میں، مذہب کا ہے یاد تو ٹھیک ہے یہ کرتے چلے جائیں گے، دین کا ہے یاد تو نہیں ہوگا، وہ تو اسی صورت میں ہوگا کہ ایک مرکز ہو اور وہ مرکز بنے اس اصول کے اوپر کہ من لم يحکم بما انزل اللہ فاولئک هم الکافرون، خدا کی کتاب کے مطابق حکومت قائم نہیں کی جائے گی تو ان کو کافر کہا جائے گا، خدا کی کتاب کے مطابق حکومت کرنے والی اتھارٹی، اور پھر پوری آہستہ آہستہ یہ ٹھیک ہے کہ آج کے جس دور میں ہم گزر رہے ہیں صدیوں سے انتشار ہے، خلفشار ہے، تفرقہ ہے، اختلافات ہیں، امت ٹکڑے ٹکڑے ہو گئی ہے، وقت لگے گا لیکن مطمئن گا مقصود بالذات منزل اخرى وہی ہوگا کہ پوری امت ہوگی، اس کی ایک مملکت ہوگی، ایک ضابطہ قانون ہوگا، وہ خدا کی کتاب ہوگی، ایک اتھارٹی ہوگی جو ان میں آپس میں سلو بھی کرائے گی، ان کے معاملات کو بھی طے کرے گی، پھر اسلام کا احیاء ہوگا، ہر فیصلہ خدا کی کتاب کے مطابق۔ جی لما یدخل الایمان فی قلوبکم، غور فرما لیا کہ پہلے تو زبان سے اقرار کرنا، ہم نے تو وہ بھی نہیں کیا کبھی، میں کہا کرتا ہوں نا کہ کبھی کبھی ہمارے پرانے زمانے میں تو کم از کم شادی نکاح کے وقت تو وہ کلمے چار پڑھا لیا کرتے تھے، وہ ہوئے اس قدر مہذب ہو بھی گیا آیا، وہ فارم پہ دستخط کر دیجئے معاملہ ختم، یعنی اس مصیبت سے بھی بچ جاتا ہے یہ دلہا بیچارا، ہوتی تھی وہ مصیبت ہی، اس کے تلفظ ہی نہیں آتے تھے اس عربی کے الفاظ کے، اس لیے وہ بھی چپکے چپکے کچھ کہتا تھے، وہ مولوی صاحب بھی چپکے چپکے سن لیتے تھے کہ اب کیا کرے بھری مجلس میں اس کے متعلق اس سے بھی جھوٹے نا، سوچئے کہ ہم نے کبھی اقرار بھی زبان سے یہ کیا ہے اس ایمان کا، یعنی کم از کم جو پہلی شرط ہوئی جسے قرآن نے ان اعراب کی شکل میں کہا کہ ایمان نہیں ہے یہ، کیونکہ یہ دل کی گہرائیوں میں نہیں اترا، دل کی گہرائیوں میں، پھر میں نے کہا کہ اگر ہم نے کہیں کیا بھی ہے تو ہم میں سے جو ذرا دانشور انٹلیکچوئل اس قسم کے لوگ ہیں وہ کہتے ہیں کہ ہم نے علم و بصیرت کی بنا پر دیکھا ہے قرآن کے دعوی کو، اس اسلام کے احکام کو، ہم اس سے بڑے مطمئن ہوئے، یہ دماغ ہو گیا مطمئن، قلوب کہا ہے قرآن نے تو، خالی دماغ کے دماغ یاد رکھیے اعمال کے لیے متحرک نہیں بانتا، محرک نہیں بانتا، یہ انسان کا قلب ہے جسے جذبات کہتے ہیں آپ، وہ محرک مانتے ہیں، خرد نے کہہ بھی دیا لا الہ تو کیا حاصل، دل و نگاہ مسلمان نہیں تو کچھ بھی نہیں، یہ ہے وہ دل کے اندر جب بیٹھ جائے، گائے کے دل میں بیٹھا ہوا ہوتا ہے کہ یہ پودا میرے لیے مضر ہے، مار دو اس کو، جان نکال دو، وہ کبھی نہیں کھائے گی اس کو، یہ ایمان ہے، دماغی طور پر واضح کہنے والے، لیکچر دینے والے، رشوت اتنی بری چیز ہے، ناجائز کمائی کے یہ نقصانات ہیں، قوم تباہ ہو گئی، سب کچھ ہو آ گیا اور ہوتا چلا جا رہا ہے سیلاب کی طرح، کیا ہو رہا ہے، دماغ کہہ رہا ہے، دل نہیں کہہ رہا، گائے کا اور بکری کا تو دل بھی کہتا ہے، یہ جو اشرف المخلوقات اپنے آپ کو کہہ رہا ہے، دماغ تو اس کا کہتا ہے دل نہیں کہتا، یہی وجہ ہے کہ سگریٹ کی ڈبیا میں پڑھ تو لیتا ہے کہ یہ پوائزن ہے، سمجھتا بھی ہے، وہ تجزیہ بھی کرتے ہیں نکوٹن اتنا ہوتا ہے اور اتنا یہ ہوتا ہے، اور اس کے باوجود کش پہ کش لگاتا ہے، کیوں، دل میں نہیں اترا یہ ایمان، یہ ہے جو قرآن نے کہا ہے۔ بات ایک اور اہم ہے ابھی عزیزان ایمان، وقت جلدی ہو جاتا ہے، یہ تو یا ایھا الذین آمنو سے کہا ہے نا قرآن نے کہ ایمان لاؤ، بعض مقامات ایسے ہیں جہاں बड़ी गहराई में खड़े होना पड़ता है, सोचना पड़ता है कि ये चीज क्या आ गई। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम वही हजूर पे नाजिल हुई, हजूर ने ये वही बाकी इंसानों को दी। सबसे पहले वो वही नाजिल हुई आप पे और आपने आगे दी रसूल के मुतल्लिक। कभी हमारे आपके जहन में ये बात भी आ सकेगी जो खुदा कह रहा है, क्या कह रहा है, आमनर रसूलों में माउन दिलान रब हिजवालमोन, रसूल भी ईमान लाता है अपनी वही के ऊपर। अल्लाह अकबर। कहां पुखता है आदमी इस मकाम में, यही कहा नहीं गया। अब ऐसे तो खुदा की ये शहादत बहुत बड़ी शहादत थी, इसमें किसी किस्म का शुबा क्या था। रसूल भी ईमान लाता है अपनी वही के ऊपर। और दूसरे मकाम पे ये कहा, कुल आमंतु बिमा अंजल अल्लाह मिन किताब, ए रसूल ऐलान कर के मैं ईमान लाया हूं इस किताब के ऊपर। ऐलान करवा रहे हैं रसूल, वहां हुक्म दिया जा रहा है, पहले वहां तो एक चीज बयानिया है कि रसूल भी ईमान लाया है इस किताब के ऊपर, और यहां कहा जा रहा है कि ये बात कुछ मख्फी रखने की नहीं है। रसूल ऐलान कर के मैं ईमान लाया हूं इस किताब के ऊपर, बेमा अंजल अल्लाह मिन किताब, रसूल ईमान ला। जरा तवज्जो से सुनना का मूड हूं तो मैं अर्ज करूंगा, क्योंकि ये बात तो बड़ी अहम है। रसूल जो वही दे रहा है सारी दुनिया को, उसके मुतल्लिक पहले कहा वो ईमान लाता है, और कहा कि ऐलान करो कि मैं ईमान लाया हूं, रसूल ईमान क्या लाता है। रसूल पे वही नाजल हो, उस वही को रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उम्मत को दे दिया। ये तो हैसियत हो गई रसूलल्लाह की, नबूवत की हैसियत जब वही मिली, रसालत की हैसियत जब वही दूसरों को दे दी। और बार बार रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम कुरान में कह रहे हैं, खुदा उनसे कहलवा रहा है कि अना बशरुम मिस्लुकुम यूहा इलैय, वही का मामला जब अलग हो जाए तो मैं तुम्हारे जैसा ही एक बशर हूं। यहां से हमें वही में और इंसान के अपने फैसलों के अंदर एक बयान फर्क बताया गया, कुरान ने बताया। यानी ये नहीं, मैं कैसे जुरत कर सकता हूं ये कहने की कि ये वाकया ये चीज होगी, लेकिन कुरान ने बताया कि जिसे भी आप बशर कहते हैं वो अपनी तरफ से कोई फैसला भी अगर करेगा तो हो सकता है कि उसके अंदर अपनी ख्वाहिशात, अपनी तमन्नाओं का, अपने ख्यालात का कुछ शायबा उसमें आ जाए। बड़े से बड़ा मुफक्कर, बड़े से बड़ा मुसलेह, बड़े से बड़ा दानिश्वर, बड़े से बड़ा इंटेलेक्चुअल, कसर बाशुद अगर वो बशर है तो ये इम्कान है कि जो चीज उसके दिल में से हो के गुजरे, दिल की रंगीनी का कोई शायबा उसके अंदर, इम्कान है कि उसमें आ जाए। सिर्फ एक वही खुदाबंदी है कि जिसमें इंसानी जज्बात का कोई शायबा नहीं हो सकता, वो जिसे अंग्रेजी में ऑब्जेक्टिविटी कहते हैं, ऑब्जेक्टिविटी जिसे कहते हैं, खारिज की चीज जिसमें इंसान के अपने दाखिली जज्बात और ख्यालात और ख्वाहिशात का कोई किसी किस्म का अमल दखल रंग अमेजी नहीं होती, नहीं हो सकती थी, उसे वही कहते हैं। इंसानों के लिए इत्तेबा और इताअत के काबिल वही चीज है जिसमें किसी इंसान के अपने ख्यालात का दखल ना हो। रसूल के मुतल्लिक जब कहा कि मा जंतु को अनिल हवा, ये अपने ख्यालात का इसमें जरा सा शायबा भी नहीं होता, इल्ला मा युहा, ये वही है जो ये दे रहा है, और वही की डेफिनेशन कर दी जिसमें इसके अपने रसूल के ख्यालात का भी कोई शायबा नहीं है। वही तो है जिसमें ऑब्जेक्टिविटी होती है, वही के अलावा कोई सिवा, वही के सिवा कोई भी इंसानी अटरेंस क्यों ना हो उसमें शायबा हो सकता है इसका, सब्जेक्टिविटी इसे कहते हैं। इम्कान हो सकता है, ये जरूरी नहीं कि दानिस्ता ही ऐसा किया जाए। अब तो इल्मुन नफ्स इतना आगे चल गया है, जा रहा है, गैर शूरी तौर पर जो चीजें होती हैं इंसान के शूर को उसका पता खबर ही नहीं होती उसकी। इसलिए रसूल से भी कहा कि वही जो तुम पे आ गई है, इसके बाद सवाल ये है कि तुम फैसले किसके मुताबिक करोगे, तुम अमल किसके मुताबिक करोगे। वो वही आ गई तो वो दे दी तुमने, बस हो गया? बिल्कुल नहीं, तुमने भी उसी वही के मुताबिक करना है। वल मोमिनून, जिसके मुताबिक मोमिनून ने करना है। अल्लाह वही की ऑब्जेक्टिविटी की अहमियत को कुरान ने इस अंदाज से बयान किया कि साहेब वही से भी कहा कि तुम्हें भी अपनी वही पे ईमान लाना होगा। ये ईमान क्या? ये जो मैंने अभी अर्ज कहा, ईमान के माने हैं कुरान की रूह से कि जिस बात को हक समझे उसके मुताबिक फिर अमल करे। रसूल से भी ये कहा गया कि अब आगे जो फैसला करना है तुमने या खुद अमल करना है तुमने, तो वो इस वही के मुताबिक किया जाएगा। और फिर जो कुरान ने नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का फरीजा बताया, युअल्लिमुहुमुल किताबा वल हिक्मा, और आगे है युज़क्कीहिम, ये है असल चीज। तालीम है किताब व हिकमत तो है, और मैंने कहा कि इल्म बड़ा जरूरी है किसी नुकसानदेह चीज के नुकसानदेह साबित होने के लिए, तस्लीम करने के लिए। दिल को इत्मीनान दिमाग को होता है अगर इल्म बसीरत की रूह से ये समझा जाए कि ये वाकई नुकसानदेह है, लेकिन वो जरूरी नहीं कि जो दिमागी तौर पे ठीक समझा हुआ उसके मुताबिक अमल भी करे। अमल तो आगे होता है, जिसे कहा कि वो दिल के अंदर उतरने वाली बात जो है वो ये चीज है। युअल्लिमुहुमुल किताब वल हिक्मा, वो कानून और उसका, अब फिर बात नहीं, वक्त नहीं है वरना मैं अर्ज करता कि हिकमत इंटेलेक्ट में और रीजन में कितना फर्क होता है। हमारे यहाँ तो लफ्ज नहीं है हमारी जुबान में, ये मैं कह रहा हूँ जिसकी सारी उम्र इन्हीं अल्फाज से खेलती हुई गुजरी, अल्फाज है नहीं, बड़ा फर्क होता है। बारह, तालीम किताब हिकमत, ये तालीम तक की बात है, और बात अगली है कि सिर्फ तालीम से किसी चीज के जानने से कि ये चीज बुरी है नुकसानदेह है, जरूरी नहीं कि इंसान उसके मुताबिक फिर अमल भी करे। अगली बात है वो दिल की गहराइयों में उतरी हुई हो, और उसके लिए कहा युज़क्कीकुम, ये तुम्हारी इंसानी सलाहियतों की नश्वोनुमा करता है, साथ हैवान की सतह से भी ऊंचा ले जाता है। हैवान की सतह जिसमें उसके तकाजे ख्वाहिशात जो हैं, उसके अपने इंस्टिंक्ट या अंदर की जो जबिल्लत होती है उसका कंट्रोल होता है उस पर, ये गाय इसलिए नहीं वो पौधा खा रही कि अंदर उसके एक कंट्रोलर बैठा हुआ है। इंसान के भी इसी तरह ख्वाहिशात और जज्बात होते हैं, इसने कंट्रोल करना होता है वही की रूह से दी हुई हदायत और अकदार के मुताबिक, ये इंसान का दर्जा है। और अगर ना तो ये जिबिल्लत इसको अंदर रोके और ना ये खुद रोके अकदारे खुदाबंदी की रूह से, तो ये तो असफरा साफरीन में चला गया, ये हैवानात से भी बदतर हो गया। बल हुम अदल, कम वाखना, पता ही नहीं इसका नाम क्या रखे। हाँ, तो तीन अहम चीजें हमारे सामने आ गई अजीजा ने मान। एक तो महज अपने आप को मुसलमान समझ के मुतमिन हो जाना कि मुसलमान हो गए, कुरान तस्लीम ही नहीं करता। वो कहता है इनसे कहो कि ये कहे ही नहीं कि हम ईमान लाए हुए हैं, कहो कि किसी न किसी असरात के जरिए से हम जो गए हैं। ठीक, ईमान उस वक्त होगा जब वो दिल में उतरेगा, और उसकी निशानी उसका सबूत ये होगा कि ये इन कवानीन की अतायत करेंगे। तो कवानीन की अतायत जो है वो है सबूत ईमान की सदाकत का। उलायका हम उस्सादिकून, कहा ये हैं जो सादिक हैं अपने दावा ईमान के अंदर। दो आयतें तो आगे हैं अभी इस सूरत की, लेकिन वक्त हो गया है, इतनी जल्दी क्यों की जाए, आइंदा ले लेंगे। समझिए यार, जिंदा सोबत बाकी, हम सूरह अल हुजरात की दो आयतें ले रहे हैं, सोलहवीं आयत से आइंदा हम शुरू करेंगे। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम।